चलिए फिर अगली बीमारी क्या, तकलीफें, तकलीफों का इलाज। अब आप कहेंगे तकलीफ और गम और परेशानी में क्या फर्क है। गम और परेशानी का फर्क हमने पीछे देखा था ना, मोस्टली दिल से होता है, दिल को गम लगा हुआ है। परेशानी भी दिल को लगती है, लेकिन तकलीफ जिस्मानी भी हो सकती है, जहनी भी हो सकती है। पाँव में भी तो तकलीफ होती है, चल नहीं सकते, घुटनों में तकलीफ है, ठीक है। तो तकलीफ कलफ से है, काफ लाम लाम फा, पुराने पाक में तो वमाना मिनल मुतकल्लिफीन, तकल्लुफ लफ्ज भी इसी से है। तकलीफ वो कैफियत होती है जिसमें आप अपनी रूटीन लाइफ को टैकल नहीं कर सकते, ऐसे घोड़े की तरह दौड़ते थे, घुटनों में तकलीफ आ गई, अब नहीं चल पा रहे। समझ आ गई आपको बात? यानी तकलीफ एक किस्म का ऑब्स्टिकल है, एक रुकावट है जो आपको एक आम जिंदगी गुजारने से महरूम कर देता है। इसकी पहली दुआ पढ़ते हैं, ला इलाहा इल्लल्लाहुल अल अजीमु अल हलीमु, ला इलाहा इल्लल्लाहु रब्बुल अर्शिल अजीम, ला इलाहा इल्लल्लाहु रब्बु समावाती व रब्बुल अर्दी व रब्बुल अर्शिल करीम। इसका तर्जमा आसान है इसलिए लफ्जी नहीं बोलती, मुझे नहीं लगता इसमें कोई नया लफ्ज है, लिख लेंगे खुद से अल्हम्दुलिल्लाह। वह मुहावरा तर्जमा क्या है कि अल्लाह ताला जो अजमत वाला बुर्दबार है, इसके सिवा कोई इबादत के लायक नहीं। अल्लाह ताला जो अर्श अजीम का रब है, इसके सिवा कोई इबादत के लायक नहीं। वह आसमानों जमीन और इज्जत वाले अर्श का रब है, इसके सिवा कोई इबादत के लायक नहीं। ये बताइए कि मांगा क्या? कुछ भी नहीं, सिर्फ तारीफों के गुण गाएं। और सुबह शाम की दुआ में भी ये दुआ आती है, और इतनी खूबसूरत दुआ है, सिर्फ और सिर्फ अल्लाह की सिफात। अगर आप जरा मेरे साथ गिनते जाइए कि अल्लाह ताला के इसमें कितने नाम या कितनी सिफात हैं, पहले देखिए इलाह, फिर अल्लाह, फिर अल अजीम, फिर हलीम, फिर इलाह और अल्लाह की तकरार, फिर रब, फिर रब्बुल अर्श, फिर अर्श अल अजीम। ये तीन मुख्तलिफ सिफात बन जाती हैं। फिर इसी तरह दोबारा ला इलाहा इल्लल्लाह तीसरी दफा आ रहा है, रब का दफ्स दूसरी दफा आ रहा है, लेकिन यहाँ आ रहा है रब्बुस समावात आसमानों का रब, फिर रब्बुस लर्द जमीन का रब, व रब्बुल अर्शिल करीम। दो लाइनों की दुआ है जिसमें अल्लाह ताला के 10 नाम या उसकी सिफात है। तो आप क्या कह रहे हैं? अपनी बेबसी कैसे कह रहे हैं? अल्लाह की तारीफें करके। मुझे इस दुआ को पढ़ते हुए पता क्या फील होता है, बच्चे को शदीद बुखार है और दर्द है, मुंह से बात ही नहीं निकल रही, तो क्या कहता है, अम्मी अम्मी मामा मामा अम्मी, बस इससे आगे नहीं बोलता। वो माँ के लिए तो 2-4 ही लफ्ज होंगे ना, अम्मी मामा, लेकिन अल्लाह के लिए 10 लफ्ज बोलने। अल्लाह जब कराह के बोलता है तो अल्लाह उसकी तकलीफ को दूर करता है। बेबसी, अपनी हालत के कमजोर होने का, अपने कमजोर होने का इजहार कीजिए। और ये सब जज्बों से। आप कहते हैं जी इसको कितनी बार पढ़ना है, उतनी बार पढ़ना है जितनी दफा अपनी बेबसी को महसूस करें। इंशाल्लाह अल्लाह ताला आपकी इस बेबसी को आपकी जुबान बना देगा कि मेरे बंदे से बात ही नहीं निकल रही, मुझसे मेरे बंदे के मुंह से बात ही नहीं निकल रही, जाओ फरिश्तों इसका गम दूर कर दो। फिर इसी तरह अगली दुआ देखिए, वो भी बड़ी प्यारी है, पीछे भी पढ़ी है हमने, अल्लाहुम्मा रहमतका अर्जू फला तकिलनी इला नफसी तरफत आइनिन वस्लिहली शानी कुल्लहु ला इलाहा इल्ला अंता। तर्जमा लिख ले, मुझे याद है लिखाया था इसलिए इसको बामुहावरा पढ़ लेते हैं। ए अल्लाह तेरी रहमत का मैं उम्मीदवार हूँ, अर्जु रिजा से है, फला तकिलनी पस मुझे ना हवाले कर। तकिलनी का रूट क्या होगा? वो काफ लाम, वकील वकला तवक्कुल, वही लफ्ज है। पस ना हवाले कर मुझको इला नफसी मेरे नफ्स के, तरफत आइनिन पलक झपकते हुए, यानी आंख के किनारे तक भी मुझे ना अपने नफ्स के हवाले करना। ये हमने कहाँ पढ़ी है दुआ? नफ्स की बीमारियों के इलाज में, नफसानी इलाज, हमारे नफ्स की वजह से जो तकलीफें आती हैं। वस लिख ली शानी कुल्लाहु, और इसलाह कर दे मेरे सारे कामों की, ला इलाहा इल्ला अंता, और आपके सिवा कोई और नहीं है। क्या पता चला कि इंसान अल्लाह की रहमतें मांगता है और अपने आप को अल्लाह के हवाले कर देता है। اس سے بھی انسان مصیبتوں تکلیفوں سے دور ہوتا ہے، کیونکہ آپ دیکھیں نا جب اللہ کی رحمت ہو جائے گی تو پھر کیا پیچھے باقی رہ جائے گا. پھر اسی طرح مشہور دعا جو ماشاءاللہ سبھی کو آتی ہوگی جس کو ہم آیت کریمہ کہتے ہیں، لا الہ الا انت سبحانک انی کنت من الظالمین. آپ کے سوا کوئی عبادت کے لائق نہیں، آپ پاک ہیں، یقیناً میں ظالم ہوں. یہ روح ہے. اچھا اس کا ترجمہ کروں، آپ کے سوا کوئی عبادت کے لائق نہیں، آپ پاک ہیں اور میری دوست ہی ظالم ہے. یہ ترجمہ کب بنے گا؟ جب آپ کسی دوسرے کے لیے پڑھ رہے ہیں. عموماً یہ آیت کریمہ آپ کی دوستیں آپ سے پڑھواتی ہیں، ان کو بیچاروں کو یہ پتہ ہی نہیں کہ آپ تو اپنی ہی حالت اللہ کے سامنے کھول کر آ گئے. بات واضح؟ تو خود پڑھیں، بغیر گنے پڑھیں، دل کے خشوع کے ساتھ پڑھیں اور واقعی خود کو کہیں. اس میں بھی دیکھیں دو ہی باتیں، لا الہ الا انت، پہلے اللہ کی تعریف اور بعد میں انی کنت من الظالمین، اپنے گناہوں کا اظہار. آپ دیکھ رہے ہیں اکثر دعاؤں میں لسٹ نہیں ہے کہ کیا کیا دے، جو ہم اردو میں مانگتے ہیں نا پورے جملے حساب کے لا کے، اللہ تعالیٰ یہ بھی دے دے وہ بھی دے دے کر دے، نہیں. اپنی اور رب کی ہستی کو پہچان لیں، میں کتنی کمزور ہوں، وہ کتنا طاقتور ہے، بس اس کو پتہ ہے میرے پاس کیا ہے، مجھے کیا چاہیے، میری کیا ڈیمانڈ ہے، اللہ تعالیٰ جی آپ دے دیں. تو لفظ زیادہ نہیں ضروری ہوتے، جذبے اور نیت اور ارادے. پھر اگلی دعا بہت ہی چھوٹی سی بہت ہی خوبصورت، اللہ ربی لا اشرک بہ شیئا. اللہ اللہ میرا رب ہے، میں اس کے ساتھ کسی کو شریک نہیں کرتا. یہ دعا بھی ہمارے استاد نے بتائی تھی کہ جب کسی انسان کے سامنے جانا پڑے، بس آپ کا انٹرویو ہے، آپ کو ڈر لگ رہا ہے پتہ نہیں کیا ہوگا، آپ کا ڈرائیونگ ٹیسٹ ہے، عین وقت پہ پزل ہو جاؤں گی. ہے نا ایسی مصیبتیں ہمارے ساتھ ہوتی ہیں، حقیقت ہے کہ انسان نئی نئی چیز میں فیمیلیئر نہیں ہوتا. آج 20 لوگوں کے لیے بریانی بنانی ہے، چاول ہی نہ ڈھیلے ہو جائیں. جس دن زیادہ ہی کوئی ہم نے تعریفیں کی ہوتی ہیں اپنے کھانے کی، اسی دن زیادہ چاول نرم ہوتے ہیں. جب کسی کے سامنے جا کر خوف ہونا، یہ دعا پڑھیں. آپ کو امیگریشن سے گزرنا ہے، پتہ نہیں کیا پوچھ لیں گے الٹے سیدھے سوال، اللہ اللہ ربی لا اشرک بہ شیئا، میں کیوں ڈروں ان سے، ہے وہ ہستی جس سے میں نے ڈرنا ہے. یعنی یہاں کون سا شرک ہے آپ کو پتا؟ دوسروں سے ڈرنے کا شرک. تو یہ دعا بھی غم سے بندے کو پاک کرتی ہے. تھوڑا سا عربی دعاؤں کو اور مصنون دعاؤں کو پڑھنے سے ہمیں دعا کا مزاج بھی سمجھ آ رہا ہے. ہمارے کلچر میں، دعا کلچر میں بھی کتنی کمی بیشی ہے، بات سمجھ رہے ہیں؟ دعاؤں کو سنتوں کے مطابق ادا کریں اور انشاءاللہ جب دل کے خشوع کے ساتھ کریں گے تو زیادہ فائدہ ہوگا. پھر نیکسٹ دیکھیے، مریض خود اپنا علاج کرے. یہ بڑی اچھی بات ہے، اس پہ اگر آپ نے غور کرنا ہے، ہم عموماً تکلیف میں یا بیماری میں کسی دوسرے کو ڈھونڈتے ہیں. اللہ تعالیٰ کیا کہتے ہیں؟ بس کیا ہے، آپ اپنا علاج خود کریں. کیسے؟ تکلیف والی جگہ پر اپنا ہاتھ رکھ کر بسم اللہ 3 بار کے، یعنی بس اتنا ہی، بسم اللہ بسم اللہ بسم اللہ، ٹھیک ہے؟ پھر 7 مرتبہ یہ دعا پڑھے، آپ بھی دہرائیے گا، اعوذ باللہ وقدرتہ من شر ما اجد واحاذر. یہ بھی پیچھے گزری ہے، ترجمہ دیکھیے گا، میں اللہ تعالیٰ اور اس کی قدرت کی پناہ مانگتا ہوں ہر اس شر سے جو میں محسوس کرتا ہوں اور جس سے میں ڈرتا ہوں. کیسے پڑھنا ہے اس کو؟ تکلیف والی جگہ پہ ہاتھ رکھیں، بسم اللہ کہیں 3 بار، بسم اللہ بسم اللہ بسم اللہ، پھر 7 بار پڑھے، اعوذ باللہ وقدرتہ من شر ما اجد واحاذر، اور اللہ کے حکم سے ٹھیک ہوگا. اچھا یہ ہم زیادہ دفعہ کر لیں، 3 کی جگہ 6 کر لیتے ہیں، 7 کو ہم 70 بار پڑھ لیں، تو یہ بالکل وہی بات ہے کہ مریض کو دوا دی ڈاکٹر نے، 500 ملی گرام کی گولی کھانی تھی، آپ 1000 کی کھا لیں، ریئیکشن ہو جاتا ہے نا. جس دعا کے ساتھ حدیث میں لفظ آ گئے ہیں نا، یہ ایک جنرل رول بتانے لگی ہوں آپ کو، جس دعا یا آیت کے ساتھ اللہ کے نبی نے گنتی مقرر کر دی ہے نا، اس سے کم زیادہ نہ کریں. اس کے علاوہ لا الہ الا انت سبحانک انی کنت من الظالمین، کوئی گنتی نہیں، جتنا مرضی پڑھیں، بات واضح. اور جو اللہ کے نبی نے بتا دیا اس سے کم یا زیادہ کرنے سے فائدہ نہیں ہوگا، نقصان ہی ہونے کا ڈر ہے. پھر اس کے بعد مریض کی عیادت کے وقت علاج. جب مسلمان کسی مریض کی عیادت کو آئے تو 7 مرتبہ یہ دعا پڑھے تو اللہ تعالیٰ عافیت دیں گے. اب آپ جاتے ہیں نا مریضوں کی عیادت کے لیے، نہیں جاتے تو جایا کریں، کیونکہ یہ بھی عبادت ہے اور اتنی دیر بندہ جنت کے پھل کھاتا ہے. اور 70,000 فرشتے اس بندے کے لیے دعائیں کرتے ہیں جو کسی مسلمان بھائی کی عیادت کے لیے جائے. اگر ہمیں یقین آئے نا ان باتوں کا تو ہم اپنے ڈیلی اسکیڈول میں کم از کم ایک مریض کی عیادت کر لیں. اچھا آپ کہتے ہیں جانا مشکل ہے، کیا ایک فون کال مشکل ہے؟ کسی بیمار کو فون کر لیں، اس کے گھر میں کر کے اس کا حال پوچھیں. دیکھیے وہی بات ہے، ساہوکار ہیں ہم، سمجھتے ساہوکار ہوتا ہے، پرواہ نہیں پیسہ خرچ کرتے ہوئے، ایک کی جگہ 10 لگا دی کچھ نہیں ہوتا. ہم نیکیوں کے معاملے میں ساہوکار ہیں، کیا پرواہ کوئی نہیں، ہوگی دے دے گا اللہ. آپ کو 70,000 فرشتوں کی دعائیں مل رہی ہیں، آپ کے غم باقی رہیں گے؟ تو لہٰذا جب جائیں یا فون پہ بات کریں تو یہ دعا پڑھیے گا، اسأل اللہ العظیم رب العرش العظیم ان یشفیک. میں اللہ تعالیٰ سے جو عظمت والا ہے اور عظمت والے عرش کا رب ہے اس سے سوال کرتا ہوں کہ وہ تجھے شفا عطا کرے. یہ دعا پڑھنے سے شفا حاصل ہوتی ہے. اور حدیث میں پتہ کیا آتا ہے، اگر اس بندے کی موت کا وقت نہ آیا ہو بس، ادروائز اللہ اس کو بڑی سے بڑی تکلیف بھی ہوگی تو اسے نجات دے دے گا. تو کتنے لوگ ہیں 10-10 سال سے بستروں پہ پڑے ہیں، شاید ہم یہ دعا یقین سے ان کے پاس جا کے پڑھیں تو وہ 10 سال اچھے گزار کے جائیں، موت تو بھی نہیں آنی. تو یہ دعا یقین سے پڑھیں. جی آپ کسی بھی طرح ان کو سنا دیں، فون پہ میسج پہ سنا دیں، ٹھیک ہے. پھر اسی طرح دیکھیے گا، نیند میں بے چینی اور گھبراہٹ کا علاج. کسی کو ہے یہ مسئلہ، رات کو ڈر لگتا ہے، گھبراہٹ ہوتی ہے، کیا پڑھیں گے؟ اعوذ بکلمات اللہ التامات من غضبہ وعقابہ وشر عبادہ ومن ہمزات الشیطان وان یحضرون. میں اللہ تعالیٰ کے تمام کلمات کے ساتھ پناہ چاہتا ہوں. اور یہاں وہی دعا یاد کریں جس میں اللہ کے نام تھے، جتنے بھی اس کے کلمے ہیں. اس کی ناراضگی، غضب ہی اس کا غصہ، عقاب ہی اس کی ناراضگی، عقاب کہتے ہیں ڈانٹ کو بیسیکلی، وشر عبادی ہی اور اس کے بندوں کے شر سے، ومن حمزات الشیاطین اور شیطانوں کے وسوسوں سے، اور اس بات سے بھی پناہ کہ وائیں یحضرون کہ وہ میرے پاس حاضر ہوں، یعنی کوئی شیطان ہی نہ میرے پاس آ جائے. اس سے میں اللہ کی پناہ مانگتا ہوں یا مانگتی ہوں. تو رات کو کبھی بھی بے چینی ہو تو یہ دعا پڑھ لیں. اور یہ کب پڑھیں گے آپ؟ رات کو سوتے میں آپ کتاب تو نہیں کھول سکتے، آپ لائٹ کھول دیں جا کے جو سوئے ہیں وہ بھی اٹھ جائیں. آپ تو دعا پڑھ کے سو گئے اور وہ آپ کو کوستے رہ جائیں جو آپ کے ساتھ سو رہے ہیں. ایسا نہیں کریں، زبانی یاد کر لیں. اور ایسی جو دعائیں نا، ہمارے سائڈ ٹیبل کے ساتھ کوئی جگہ ہونی چاہیے. اور آپ تو فون ماشاء اللہ، اللہ سلامت رکھے فون کو، اس میں تو ہر چیز موجود ہے. تو چپکے سے اپنا فون کھول کے اس میں سے پڑھ لیں. یہ دعائیں موجود ہیں ایپس کے اندر، دعاؤں کے آپ اس سے فائدہ اٹھا سکتے ہیں. ایک دفعہ ذرا مل کے پڑھ لیں، یہ تھوڑی سی انیوژل دعا ہے. اعوذ بکلمات اللہ التامات من غضبہ وعقابہ وشر عبادہ وَمِنْ حَمَزَاتِ الشَّيَاطِينِ وَإِنْ يَحْضُرُونَ. انشاءاللہ اس کو یاد کریں گے. کتنوں کو یاد ہو گئی ہے؟ ماشاءاللہ، گڈ. چلیے بخار کا علاج. یہ بتائیے کہ بخار اچھا ہوتا ہے کہ برا؟ جسم کے لیے اچھا ہوتا ہے، ایک تو میڈیکلی بھی اچھا ہوتا ہے، لیکن اللہ کے نبی نے فرمایا، سنیے گا، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، بخار جہنم کی بھاپ سے آتا ہے، اسے پانی سے ٹھنڈا کرو. اس سے ہمیں علاج کیا ملا؟ شاور لینا. اچھا ہمارے کیا کہتے ہیں، بخار ہوئے نہانے نہیں دینا. آپ نے کہا نہانا نہیں، پسینے بو سمیل اور نہانا بھی نہیں ہے، گرم پانی سے نہلا لے. ہاں جو خطرناک چیز ہوتی ہے نا، نہا کے گرم پانی سے نکلے تو ہوا نہ لگے، تو لہٰذا اپنے بچوں کو اگر آپ فیل کرتے ہیں اس طرح تو ان کو گیلے کپڑے سے گرم پانی سے کپڑا ڈپ کر کے اس کے جسم پہ لگائیں، تھوڑا سا کھول دیں، لیکن یہ کہ پانی ہے علاج اس کا، خود بھی پئیں اور جو ایسی تکلیف میں اس کو بھی پلائیں. دوسری بات ہے کہ بخار کو برا نہیں کہنا چاہیے، گناہ بھی جھڑتے ہیں. اور یہ جو بات کی گئی نا بخار جہنم کی بھاپ سے آتا ہے، اس سے کیا مراد ہے؟ جی کوئی بتائے گا آپ میں سے؟ کیا سمجھ آیا آپ کو اس جملے سے؟ جہنم کی بھاپ ہے وہ ہم تک کیسے پہنچ گئی؟ گناہوں کی معافی. دیکھیے پہلی بات اس کا تعلق غیب سے ہے، ہم کہتے ہیں اللہ کے نبی نے کہا ہے تو جو بھی کہا ہے وہی ہوگا مطلب. دوسری بات ہے آپ کو بتایا کہ حدیث میں آتا ہے کہ جہنم اللہ تعالیٰ سے سال میں دو سانس لینے کی اجازت مانگتی ہے، تو ایک سانس جب اللہ اس کی اجازت دیتے ہیں نا تو وہ اپنا سانس باہر نکالتی ہے. جیسے آپ دیکھیں نا بریتھنگ میں ہم کیا کریں، پہلے انہیل کرتے ہیں آکسیجن لیتے ہیں پھر ہم کاربن ڈائی نکالتے ہیں. فرمایا جب جہنم سانس اندر کھینچتی ہے مثال ہے تو دنیا میں سردی کا موسم آ جاتا ہے، اور جب جہنم سانس باہر کھینچتی ہے تو گرمی کا آ جاتا ہے. اب یہ کیسے ہوتا ہے بس ہم مان گئے، ہمیں اتنا سوچنے کی ضرورت نہیں. تو بخار جہنم کا سانس ہے یا جہنم کی بھاپ ہے اللہ نوز دی بیسٹ. گرمی تو ہوتی ہے نا، یعنی اس کو گرمی سے جوڑا گیا. تو بس آپ یہ دیکھ لیں کہ آپ کے میرے لیے یہ ہے کہ ہم نے اس کا علاج پانی سے کرنا ہے. ٹھیک ہے. اچھا اس میں پیراسٹامول کیوں نہیں لکھی ہوئی؟ کالپول سیرپ کیوں نہیں لکھا ہوا؟ اور ٹائلنول؟ تو یہ ساری چیزیں آپ کے دنیاوی علاج ہیں، ڈاکٹر کہتے ہیں تو کر لیں. پھر اس کے بعد بچھو اور سانپ کے ڈسنے کا علاج ہے، سورت فاتحہ پڑھ کے اپنا تھوک لے کر ڈسی ہوئی جگہ پر لگایا جائے. یعنی سورت فاتحہ پڑھیں، آپ نے پڑھی تب آپ کے منہ میں تھوک تھا نا، پڑھ لی اس کے بعد منہ سے تھوک لیں اور جہاں بھی بائٹ کی ہے ڈس ہے ادھر لگا دیجئے. اس کی دلیل موجود ہے تبرانی میں، آپ پڑھ رہے ہیں اس کا حوالہ نیچے لکھا ہوا ہے. پھر پانی اور نمک سے وہ جگہ صاف کر کے سورت الکافرون اور معوذتین اس پر پڑھیں. پانی اور نمک سے جگہ صاف کریں. آج بھی دیکھیے ڈاکٹرز نے بتایا کہ یہ اینٹی سیپٹک ہے. اور اوپر پھر سورہ کافرون اور معوذتین کون سے؟ قل اعوذ برب الناس اور فلق پڑھیں، انشاءاللہ تعالی اس سے فائدہ ہوگا. اچھا ایک اور دعا بھی ہے جو انہوں نے نہیں لکھی لیکن مسنون دعاؤں میں موجود ہے، اگر آپ کہتے ہیں تو میں آپ کو پڑھا دیتی ہوں کیونکہ وہ اس میں ہونی چاہیے اصولاً، جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے جو دعائیں سکھائیں کہ میرے ساتھ ڈسنے کا معاملہ نہ ہو، کہ اللہم انی اعوذ بک ان اموت لدیغا. بس اتنا لفظ ہے، طویل دعا ہے لیکن میں آپ کو کہلوا دیتی ہوں. اور اگر جنہوں نے بھی یہ بک پائل اپ کی ہے کبھی موقع ملا تو ان کو بھی یہ بات بتائی جا سکتی ہے، یعنی ان کو پتہ تو ہوگی لیکن اس بک میں نہیں ہے، لیکن وہ دعا ٹھیک ہے. اس میں مائٹ بھی جو ان تک روایت پہنچی اس میں وہ بات نہ آ رہی ہو، لیکن بہرحال وہ دعا آپ کو مسنون دعاؤں میں مل بھی جائے گی. قرآنی اور مسنون دعاؤں کے نام پہ بکس ہوتی ہیں، اس کے اندر یہ دعا موجود ہے. آپ میرے ساتھ دہرا لیں، گو کہ اس وقت آپ کے سامنے نہیں ہے لیکن ہم اس کو یہاں بول دیتے ہیں تاکہ بعد میں اگر اس کو الگ سے بھی جمع کیا جائے تو وہ انشاءاللہ تعالی آپ کے میرے ناطے سے ہماری وجہ سے یہ کہیں پہنچ جائے. کل کسی نے اس بک پہ ایک بڑا اچھا کمنٹ دیا باہر سے، کیونکہ یہ بک بہت آپ دیکھ ہی رہے ہیں افادیت والی ہے، تو جن سے ہمیں بکس یہ ملی تو انہوں نے کہا کہ اس کی 10,000 سے زائد کاپیاں چھپوا کر ہم پاکستان میں بانٹ چکے ہیں اور اب آپ نے ریکارڈ کر کے سونے پہ سہاگا کر دیا ہے. وہ ویٹ کر رہے ہیں کہ یہ کتاب کی ریکارڈنگ ہم اس کو ایڈٹ کرا کر تو پھر اس کی یو ایس پی بنا کر لوگوں کو دیں گے کہ کتاب ساتھ ہوگی اور ساتھ سننے سے فرق پڑتا ہے نا. تو میں نے سوچا کہ دیکھیں جب اللہ نے کوئی نیکی لینی ہوتی ہے اللہ اس طرح لے لیتا ہے. تو مجھے لگتا ہے کہ یہ وہ ٹاپک ہے جس سے بہت سارے لوگوں کو فائدہ بھی انشاءاللہ ملنے کی امید ہے. اللہ تعالیٰ آپ کو مجھے اس کا موقع دے. میں دعا آپ کے سامنے رکھتی ہوں، آپ میرے ساتھ ساتھ دہرا لیجیے. اللہم انی اعوذ بک ان اموت لدیغا. لدیغ کہتے ہیں اصل میں ڈسنے کو، لدغا ایسے لفظ ہے. اللہم انی اعوذ بک ان اموت لدیغا. اے اللہ میں تیری پناہ میں آتا ہوں اس بات سے کہ میں ڈسنے سے مروں. یعنی اس دعا میں اوپر سے گرنے، من الحدمی والغرقی، کہ اللہ میرے اوپر کوئی عمارت نہ گرے، میں کہیں ڈوب کے نہ مروں، اور اسی کے ساتھ یہ جملہ آتا ہے کہ اے اللہ مجھے تو کسی سے ڈسوانا نہیں. اب ایک دفعہ پوری دعا بھی پڑھا دیتی ہوں، شاید کسی کو فائدہ ہو جائے. اللہم انی ಆಉಝುಬಿಕ ಮಿನತ್ತರದ್ದಿ ವಲ್ಹದ್ಮಿ ವಲ್ಗರಕಿ ವಲ್ಹರೀಕಿ ವಾಉಝುಬಿಕ ಅನ್ ಯತಖಬ್ಬತನಿ ಯಶ್ಶೈತಾನು ಇಂದಲ್ ಮೌತಿ ವಾಉಝುಬಿಕ ಅನ್ ಅಮೂತ ಫಿ ಸಬೀಲಿಕ ವಾಉಝುಬಿಕ ಮುದ್ಬಿರ ವಾಉಝುಬಿಕ ಅನ್ ಅಮೂತ ಲದೀಗ ಅನ್ ಕಿ ವಜಹ ಸೇ ಅಮೂತು ಕಾ ಲಫ್ಜ್ ಅಮೂತ ಆಯೇಗಾ ತೋ ಇಸ್ಕೋ ಸಹಿ ಕರ್ ಲೇ ವಾಉಝುಬಿಕ ಅನ್ ಅಮೂತ ಲದೀಗ ಇಸ್ಕಾ ತರ್ಜಮಾ ಕ್ಯಾ ಹೈ ಕೆ ಅಲ್ಲಾಹ್ ಬೇಶಕ್ ಮೈ ಗಿರ್ ಕರ್ ಮರ್ನೆ ದಬ್ ಕರ್ ಮರ್ನೆ ಡೂಬ್ ಕರ್ ಮರ್ನೆ ಔರ್ ಜಲ್ ಕರ್ ಮರ್ನೆ ಸೇ ತೇರಿ ಪನಾ ಚಾಹತಾ ಹೂನ್ ಔರ್ ಮೈ ತೇರಿ ಪನಾ ಚಾಹತಾ ಹೂನ್ ಇಸ್ಸೇ ಕೆ ಮೌತ್ ಕೆ ವಕ್ತ ಶೈತಾನ್ ಮುಜೆ ಉಚಕ್ ಲೇ ಯಾನಿ ಮೈ ಬಹಕಿ ಭೀ ಬಾತೇ ಕರೂನ್ ಔರ್ ಮೈ ತೇರಿ ಪನಾ ಚಾಹತಾ ಹೂನ್ ಇಸ್ಸೇ ಕೆ ತೇರೆ ರಾಸ್ತೆ ಮೈ ಪೀಠ ಫೇರ್ತೇ ಹುಯೇ ಮಾರಾ ಜಾಊನ್ ಯಾನಿ ನೇಕಿ ಕೆ ಕಾಮ್ ಸೇ ಪೀಛೆ ಹೋ ಜಾಊನ್ ಔರ್ ಮೈ ತೇರಿ ಪನಾ ಚಾಹತಾ ಹೂನ್ ಕೆ ಮೇರಿ ಮೌತ್ ಜ಼ಹರೀಲೇ ಜಾನವರ್ ಕೆ ಡಸ್ನೇ ಸೇ ವಾಕೇ ಹೋ ಅಬ್ ಆಪ್ ದೇಖಿಯೇ ಕೆ ಬಾಜ್ ದಫಾ ಬರ್ಸಾತ್ ಮೇ ಲೋಗ್ ಡರಾತೇ ಹೈ ನಾ ಸಾಂಪ್ ನಿಕಲ್ ರಹೇ ಹೈ ಕೀಡೇ ನಿಕಲ್ ರಹೇ ಹೈ ಕಹಾಂ ತಕ್ ಹಮ್ ಸಫಾಯಿ ಕರೇಂಗೇ ಔರ್ ಕಹಾಂ ತಕ್ ಹಮ್ ಬಚೇಂಗೇ ಆಪ್ ಜಂಗಲೋ ಮೇ ಜಾಯೇ ಆಪ್ ಕಹೀ ಭೀ ಜಾಯೇ ತೋ ಯೇ ದುಆಯೇ ಪಢ್ ಲೇ ಪೂರೇ ಯಕೀನ್ ಸೇ ಕೆ ಅಲ್ಲಾ ತಾಲಾ ಆಪ್ ಹಮೇ ಇನ್ ಸೇ ಬಚಾ ದೀಜಿಯೇಗಾ ಠೀಕ್ ಹೈ ಗುಸ್ಸೇ ಕಾ ಇಲಾಜ್ ಯೇ ಗುಸ್ಸಾ ಭೀ ಕೋ ಬಿಮಾರಿ ಹೈ ಯೇ ಬಿಮಾರಿಯೋ ಕಿ ಮಾ ಹೈ ಉಮ್ಮುಲ್ ಖಬಾಯಿಸ್ ಕಹ ಲೇ ರೂಹಾನಿ ಚೀಜೋ ಮೇ ಗುಸ್ಸಾ ಬಹುತ್ ಬುರಿ ಚೀಜ್ ಹೈ ಜಬಕಿ ಗಲತ್ ಜಗಹ ಪೇ ಆತಾ ಹೈ ತೋ ಇಸ್ಕೆ ಇಲಾಜ್ ಕೆ ದೋ ತರೀಕೆ ಹೈ ನಂಬರ್ ಏಕ್ ಗುಸ್ಸೇ ಸೇ ಪರಹೇಜ್ ಕರೇ ಸೀಧಿ ಸಿ ಬಾತ್ ಹೈ ಗುಸ್ಸಾ ಪೈದಾ ಕರ್ನೆ ವಾಲೇ ಅಸ್ಬಾಬ್ ಸೇ ಪರಹೇಜ್ ಕಿಯಾ ಜಾಯೇ ಇನ್ ಅಸ್ಬಾಬ್ ಮೇ ಕ್ಯಾ ಕ್ಯಾ ಹೈ ಭೈ ಕಿಸ್ ಕಿಸ್ ಕೋ ಗುಸ್ಸಾ ಬಡಾತಾ ಹೈ ಹಾಥ್ ಖಡಾ ಕರೇ ಅಬ್ ತೋ ಕೋಯಿ ನಹೀ ಆ ರಹಾ ಜೋ ಬಚ್ಚೋ ಪೇ ಚೀಖತೇ ಹೈ ಔರ್ ಜೋ ಮಿಯಾ ಸಾಹಬ್ ಕೇ ಊಪರ್ ಗುಸ್ಸಾ ಆತಾ ಹೈ ಮೈನೇ ದೇಖಾ ಅಕ್ಸರ್ ಮಾಯೇ ಬಚ್ಚೋ ಪೇ ಕರ್ತಿ ಹೈ ಗುಸ್ಸಾ ಮೈ ಅಕ್ಸರ್ ಬಚ್ಚೋ ಕೋ ದೇಖ್ತಿ ನಾ ಮಾಯೇ ಖೇಂಚ್ ರಹೀ ಹೈ ಕಂಧೇ ಸೇ ಪಕಡ್ ಮೈ ಸೋಚತಿ ಇಸ್ ಔರತ್ ನೇ ಕಭಿ ಇಸ್ ಬಚ್ಚೇ ಕೋ ಪ್ಯಾರ್ ಭೀ ಕಿಯಾ ಹೋಗಾ ಫಿರ್ ಮೈ ಸೋಚತಿ ಹಾಂ ಕರ್ತಿ ಹೋಂಗಿ ಕಬ್ ಜಬ್ ಯೇ ಸೋಯಾ ಹೋತಾ ಕಿತ್ನೇ ಲೋಗ್ ಹೈ ಜೋ ಜಾಗತೇ ಬಚ್ಚೋ ಕಾ ಮೂಹ ಚೂಮತೇ ಹೈ ಅಪ್ನೇ ಯಾನಿ ಬಚ್ಚೇ ಇತನಾ ಸತಾತೇ ಹೈ ಕಿ ಮಾಯೇ ಚಿಡೀ ಚುಡೀ ರಹತಿ ಹೈ ಹರ ವಕ್ತ ಬಚ್ಚೇ ಭೀ ಕಹತೇ ಹೈ ಯೇ ಕ್ಯಾ ಚಿಡಚಿಡೀ ಮಾ ಮಿಲ್ ಗಈ ಹೈ ಮುಝೇ ಲೇಕಿನ್ ಗುಸ್ಸಾ ಪೈದಾ ಕರ್ನೇ ಕೇ ಅಸ್ಬಾಬ್ ಮೇ ಏಕ್ ಹೈ ತಕಬ್ಬುರ್ ಖುದ್ ಪಸಂದಿ ಫಖರ್ ಬುರಿ ಹಿರ್ಸ್ ನಾ ಮುನಾಸಿಬ್ ಮಜಾಹ್ ಔರ್ ಮಜಾಕ್ ತೋ ಆಪ್ ಅಪ್ನಾ ಸಬಬ್ ಢೂಂಡ ಸಕತೇ ಹೈ ದೂ ತೀನ್ ಸೆಕೆಂಡ್ ಖುದ್ ಸೇ ಪೂಛೇ ಕ್ಯಾ ಮೇರೆ ಅಂದರ್ ತಕಬ್ಬುರ್ ತೋ ನಹೀ ಹೈ ತಕಬ್ಬುರ್ ವಾಲೇ ಕೋ ಕ್ಯೂ ಆತಾ ಹೈ ಕ್ಯೂಂಕಿ ಮೈ ಇತನಿ ಅಹಮ್ ಚೀಜ್ ಹೂನ್ ತುಮ್ ಲೋಗ್ ಮುಝೇ ಪತಾ ನಹೀ ಕ್ಯಾ ಸಮಝತೇ ಹೋ ದೂಸರೇ ಕೋ ಸಮಝತೇ ಹೀ ಕುಛ ನಹೀ ಆಪ್ ಗುಸ್ಸೇ ಮೇ ಹೀ ರಹತೇ ಹರ ವಕ್ತ ಫೂ ಫಾ ಹೋ ರಹೀ ಹೈ ಫಿರ್ ಇಸಿ ತರಹ ಆಪ್ ದೇಖಿಯೇ ಖುದ್ ಪಸಂದಿ ಅಬ್ ಆಪ್ ಖುದ್ ಕೋ ಪಸಂದ ಕರ್ ರಹೇ ಹೈ ದೂಸರೇ ಆಪ್ಕೋ ಪಸಂದ ಹೀ ನಹೀ ಕರ್ ರಹೇ ತೋ ಆಪ್ಕೋ ಗುಸ್ಸಾ ಆಯೇಗಾ ನಾ ಫಖರ್ ಇತನಿ ಮೆಹನತ್ ಸೇ ಇತನೇ ಪೈಸೆ ಲಗಾಯೇ ಥೇ ಇಸ್ ಶಾದಿ ಪೇ ಔರ್ ಯೇ ಜೋಡಾ ಪಹನ್ನೇ ಪೇ ಔರ್ ಇತನಿ ಮಹಂಗಿ ಗಾಡಿ ಖರೀದಿ ಕಿಸಿ ನೇ ಕೋ ತಾರೀಫ್ ಹೀ ನಹೀ ಕೀ ಮೇರಿ ಗುಸ್ಸಾ ಆ ಗಯಾ ಇಸ್ ಪೇ ಏಕ್ ವರ್ಕ್ಶಾಪ್ ಹೈ ಮುಝೇ ಉಸಿ ಕಿ ಕುಛ ಬಾತೇ ಇಸ್ ವಕ್ತ ಭೀ ಯಾದ ಆ ರಹೀ ಹೈ ಏಂಗರ್ ಮ್ಯಾನೇಜ್ಮೆಂಟ್ ಪೇ ಏಕ್ ವರ್ಕ್ಶಾಪ್ ಹುಯಿ ಥಿ ಅಟ್ಲಾಂಟಾ ಮೇ ಬಹುತ್ ಹೀ ಯೂಸ್ಫುಲ್ ಹೈ ಇಂತಹಾ ಸೇ ಜ್ಯಾದಾ ಮುಝೇ ಲಗ್ತಾ ಹೈ ಕಿ ವೋ ಫಾಯ್ದಾ ಮಂದ ಹೈ ಕಿ ಜಿಸ್ ಮೇ ಹಮ್ನೇ ಬಹುತ್ ಡಿಫ್ರೆಂಟ್ ಏಂಗಲ್ ಸೇ ದೇಖಾ ಥಾ ಬ್ಯೂಟಿಫಾಯ್ ಯೋರ್ ಸೆಲ್ಫ್ ಕಾ ನಾಮ್ ಥಾ ಉಸ್ಕಾ ಉಸ್ಮೇ ಏಂಗರ್ ಮ್ಯಾನೇಜ್ಮೆಂಟ್ ಏಕ್ ಟಾಪಿಕ್ ಥಾ ಇಸಿ ತರಹ ಸೇ ದೌರೆ ಕುರಾನ್ 2010 ಜೋ ಥಾ ಉಸ್ಮೇ ಭೀ ಏಕ್ ಪೂರಾ ಪಾರಾ ಗುಸ್ಸೇ ಪೇ ಹುವಾ ಥಾ ಕಬಲ್ ಕಾಜ಼ಿಮೀನ್ ಅಲ್ ಗೈಜ಼ ಮೇರಾ ಹಲೇ ಚೌಥಾ ಪಾರಾ ಹೋಗಾ ಐ ಥಿಂಕ್ ಸೋ ಬಹರಾನ್ ಗುಸ್ಸೆ ಕಾ ಇಲಾಜ್ ಕರೇ ಕ್ಯೂಂಕಿ ಗುಸ್ಸಾ ಅಕಲ್ ಕೋ ಖಾ ಜಾತಾ ಹೈ ಠೀಕ್ ಹೈ ಫಿರ್ ಗುಸ್ಸಾ ಆನೇ ಕೇ ಬಾದ ಇಲಾಜ್ ಚಾರ್ ಸೂರತೇ ಪಹಲಿ ಕ್ಯಾ ಹೈ ಗುಸ್ಸಾ ಆಯಿ ನಾ ಪರಹೇಜ್ ಕರ್ ಲೇ ಅಪ್ನೇ ಅಂದರ್ ಸೇ ಯೇ ಆತೇ ನಿಕಾಲ್ ದೀಜಿಯೇ ಅಚ್ಛಾ ಯೇ ಜೋ ಬುರಿ ಹಿರ್ಸ್ ಕಿ ಬಾತ್ ಕಿ ಹೈ ಗುಸ್ಸಾ ಯೇ ಕೈಸೆ ಆತಾ ಹೈ ಹಿರ್ಸ್ ಕರ್ ರಹೇ ಥೇ ವೋ ಕಾಮ್ ಹುವಾ ನಹೀ ವೋ ಚೀಜ಼ ಮಿಲಿ ನಹೀ ತೋ ಗುಸ್ಸಾ ಆ ಗಯಾ ನಾ ಮುನಾಸಿಬ್ ಮಜಾಹ್ ಯೇ ಕೌನ್ ಕರ್ತಾ ಹೈ ಭಲಾ ದೋಸ್ತೋ ಮೇ ಬೇತಕಲ್ಲುಫ್ ದೋಸ್ತೋ ಮೇ ಭೀ ಆಪ್ಕೋ ಆತಾ ಕಿ ಲಡಾಯಿಯಾಂ ಹೋ ಜಾತಿ ಹೈ ಗುಸ್ಸೆ ಆತೇ ಮಜಾಕ್ ಕರ್ ದಿಯಾ ಕಿಸಿ ನೇ ಓ ಪತ್ಲಿ ಓ ಮೋಟಿ ಓ ಇಧರ ಆ ಔರ್ ಯೇ ಕರ್ ಇಧರ ಆ ಗುಸ್ಸಾ ಆ ಗಯಾ ಮತ್ ಇತನಾ ಬೇತಕಲ್ಲುಫ್ ಹೂ ಕಿಸಿ ಸೇ ಫಿರ್ ಉಸ್ಕೆ ಬಾದ್ ಗುಸ್ಸಾ ಆ ಗಯಾ ತೋ ಅಬ್ ಚಾರ್ ಇಸ್ಕಿ ಮುಖ್ತಲಿಫ್ ಇಲಾಜ್ ಹೈ ಪಹಲಾ ಕೆ ಆಊಜ಼ು ಬಿಲ್ಲಾಹಿ ಮಿನಶ್ ಶೈತಾನಿರ್ ರಜೀಮ್ ಪಢಿಯೇ ಕಿಸಿ ಕೋ ಆತಾ ನಹೀ ರಹಾ ಗುಸ್ಸಾ ಆಊಜ಼ು ಬಿಲ್ಲಾಹಿ ಮಿನಶ್ ಶೈತಾನಿರ್ ರಜೀಮ್ ಪಢೇ ಜರಾ ಆಪ್ ತೋ ಗುಸ್ಸಾ ಅಗರ್ ಆ ರಹಾ ತೋ ಏಕ್ ದಫಾ ಪಢೇ ಗುಸ್ಸಾ ಶೈತಾನ್ ಸೇ ನಾ ತೋ ಶೈತಾನ್ ಆಗ ಹೈ ತೋ ವೋ ಖುದ್ ಭೀ ಆಗ ಮೇ ಜಲತಾ ಹೈ ಆಪ್ಕೋ ಭೀ ಡಾಲತಾ ಹೈ ಆಗ ಮೇ ದೂಸರಾ ಇಲಾಜ್ ಹೈ ವುಜ಼ೂ ಕರೇ ತೀಸರಾ ಗುಸ್ಸೇ ಕೇ ವಕ್ತ್ ಕಿ ಹಾಲತ್ ಬದಲ್ ಲೇ यानी खड़ा है तो बैठ जाए, बैठा है तो लेट जाए, या वहां से दूर चला जाए, या वो बात छोड़ दे वगैरह। ठीक है, तो गुस्से का इलाज क्या है? कंडीशन को बदल। वैसे भी आप देखिए, गुस्सा आया हुआ है ना, लड़ाई शुरू होगी, बीच में नमाज का वक्त आया, उठे नमाज पढ़े, उसी में गुस्सा दूर हो जाएगा, वुजू भी होगा और थोड़ी एक्सरसाइज होगी, खुद को बिजी कर लें। इसी तरह गुस्सा ना करने का सवाब याद करें और गुस्सा करने का नतीजा याद रखें कि इसमें जिल्लत और रुसवाई है। ठीक है, गुस्से का एक इलाज बताऊं आपको, ऐन गुस्से के हालत में शीशा देख लें। भाई मैं इतनी रोनी लग रही थी, साथ ही स्माइल आ जाएगा। उसमें इस तरह की बहुत सारी टिप्स दी थी अल्हम्दुलिल्लाह। तो बहरहाल गुस्सा आके इससे बचना है, इससे इंशाल्लाह अपने आप को अलग रखना है। अल्लाह ताला से ये दुआ करें कि अल्लाह ताला मुझे आपको हर तरह की तकलीफों से महफूज रखे और हमें बचा ले। कलवंजी के जरिए इलाज, कलवंजी को इंग्लिश में क्या कहते हैं, यानी अपनी जुबान में हम क्या कहते हैं, ब्लैक सीट। ठीक है, छोटी छोटी जो वो अचार में भी डली होती है वही है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कलवंजी में मौत के सिवा हर बीमारी की शिफा है। कलवंजी, अच्छा हम क्या पढ़ते हैं, कलौंजी। हमारी उर्दू अरबी ऐसी मिलके एक तीसरी जुबान बन चुकी है आजकल। बोलें क्या लफ्ज है, कलौंजी तो नहीं, कलवंजी। ठीक है, कलवंजी बहुत मुफीद चीज है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशादे बाला अल्लाह तला के इस फरमान की तरह है, तुदम्मिरु कुल्ला शैयिन बिअम्री रब्बिहा। सूरह अलअहकाफ आयत 25 है। एक हवा चली थी एक कौम पे, उसके ऊपर कमेंट है कि अल्लाह ताला के हुक्म से हर चीज को तबाह कर देती है, यानी वो हर चीज तबाह बर्बाद हो सकती है, यानी जो चीज तबाही को कबूल कर ले। मतलब क्या है कि कलवंजी का इस्तेमाल हर मर्ज को खत्म कर देता है। और हदीस में आपने पढ़ लिया कि मौत के सिवा बीमारी का इलाज है। सच बताएं, सुबह कितनों ने कलवंजी खाई, कल कितने लोग हैं जो रोज खाते हैं, कितनों के बच्चे खाते हैं? तो फिर डॉक्टरों पे नहीं जाना आपने, तो और क्या करना है, ये अपॉइंटमेंट सारे कैंसिल कराएं। कलवंजी की एक चुटकी बेस्ट तरीका। अभी अगली चीज भी आ रही है, उसको पढ़ के तो साथ ही देख लें। शहद के जरिए से इलाज है। शहद की मक्खी का तस्करा करते हुए अल्लाह ताला फरमाते हैं, यखरुजु मिन बुतूनिहा शराबुन मुख्तलिफुन अलवानुहु फीही शिफाउ लिन्नास इन्न फी ज़ालिका लआयातिल लिक़ौमी यतफक्करून। सूरत नहल आयत नंबर 69। इनके पेट से रंग बिरंग का मशरूब निकलता है जिसके रंग मुख्तलिफ हैं और जिसमें लोगों के लिए शिफा है। गौर व फिक्र करने वालों के लिए इसमें भी बहुत बड़ी निशानी है। आपने फरमाया, शिफा तीन चीजों में है। नंबर एक, गंदा खून निकालने के लिए पछना लगवाना, जिसको हम पीछे पूरा एक टॉपिक करके पढ़ चुके हैं, हैजामा करना, कपिंग कहते हैं इंग्लिश में इसको। दूसरी चीज शिफा की चीज है शहद पीना। और तीसरी, आग से दाग लगवाना। अरब लोग जख्मों का इलाज, जैसे आज बिजली लगवाई जाए, अल्ट्रा रेज है या वो जो लेजर्स के साथ, बिल्कुल वही चीज है, तो वो आग से जलवा देते थे जख्म, वो चीज है। और मैं अपनी उम्मत को तीसरी सूरत से रोकता हूँ। इस्लाम में इजाजत नहीं है कि जख्मों को जलाया जाए, इसलिए ऐसी सारी ही चीजों से परहेज करनी चाहिए। इसके इफेक्ट ज्यादा बुरे होते हैं, अच्छे कम होते हैं। ठीक है, तो लिहाजा इसमें भी शहद की बात हो गई। अब कलवंजी और शहद को मिलाएंगे कैसे, छोटी टीस्पून है ना, ऐसे उसको शहद की बोतल में डालें, उसके आगे नोक शहद की आ जाएगी। अपने सीधे हाथ से कलवंजी की शीशी में से ऐसे एक चुटकी पकड़े, उस शहद के ऊपर रखें, चार छह दाने, ज्यादा नहीं करें, गर्मी हो जाएगी, ये बहुत ज्यादा गर्म होती है। उसके बाद उसको सीधे हाथ से चाटें, ऊपर से गर्म पानी पी लें, इंशाल्लाह फायदा होगा। जी, चुटकी का लफ्ज आता है जितने भी हैं। अब जिसकी नजर कमजोर है वो दाने नहीं ढूंढ सकेगा ना, लेकिन बस चुटकी चंद दाने में, मैंने नहीं कहीं पढ़ी कि गिनती के करो, लेकिन बहरहाल ये कि थोड़ा सा, बिल्कुल एक चुटकी, ज्यादा नहीं करें। अगर वैसे कुछ प्रॉब्लम्स है इंटरनल, बाज दफा पीरियड्स नहीं होते या औरतों में ऐसी कोई ब्लॉकेज है, फिर आप ज्यादा लेंगे तो फौरन इंशाल्लाह खैर होगी, लेकिन यह है कि मिकदार आम हालात में कम लें। तो बहरहाल ये कलवंजी हो गई। फिर है जमजम के पानी से इलाज। जमजम के पानी के मुतालिक आपने फरमाया, ये बाबरकत और बेहतरीन खाना है, नीज बीमारी से शिफा है। खाना कैसे हो गया, ताम व तौम इनके लफ्ज आते हैं। आप जाके मक्का में देख लीजिए, भूख भी लगी है तो जमजम पी लें, पेट भर जाता है। और वैसे लोग कहते हैं शुगर के जो मरीज खास स्पेशली होते हैं, कि हमें पानी पीते ही फौरन वॉशरूम जाना पड़ता है। जमजम पी के आप सारा सारा दिन अंदर हैं, कोई जाना नहीं, पर जब आप जाएंगे तभी जाएंगे, ये अल्लाह की तरफ से उसमें शिफा है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जमजम का पानी जिस गरज से पिया जाए मुफीद है। माओ जमजम लिमा शुरी बलहू, नियत जो भी करेंगे ना वही बुरी होगी। एक सहाबी पिया करते थे जब जमजम, तो कहा करते थे, अल्लाह मैं इसको इस नियत से पी रहा हूँ कि क्यामत के दिन की प्यास से मुझे बचाना। एक पिया करते थे और कहते थे, अल्लाह ताला मैं इसलिए पीता हूँ कि मुझे नबी सल्लल्लाहु अलैहि वसल्लम के हाथ से हौज़े कौसर से पानी पिलाना। आप भी नियत करें, घर में जमजम रखा करें अपनी दुआओं को कबूल कराने के लिए, ठीक है। फिर इसी तरह आप जमजम का पानी दवाइयों में और कोख के दर्द में इस्तेमाल किया करते थे, नीस बीमार को पिलाते और ये पानी इस पर बहाते। अब ये कोख का दर्द क्या होगा, कमर का दर्द कह लें, आई डोंट नो क्या होगा, किस चीज की सोच है, किस तरह इसको देखेंगे, लेकिन यह कि बहरहाल बीमारियों के लिए शिफा है। हाफिज इब्ने कय्यम फरमाते हैं, मैंने और दूसरे लोगों ने जमजम के पानी में शिफा के हैरत अंगेज तजुर्बात देखे, खुद मैंने मुतद्दद बीमारियों में इस्तेमाल किया तो अल्लाह ताला के हुक्म से शिफा हुई। इलाज शर्त है लेकिन यकीन के साथ। अल्लाह ताला से दुआ करें कि हमें खाना काबा में ले जाए और हम कसरत से पानी पिए। मुझे उस वक्त बड़ी हैरत होती है कि जो लोग वहां जाते हैं और फिर डिस्टिल बॉटल पानी यूज करते हैं। जब अल्लाह आपको वहां ले जाए, गैलनों के गैलन भर के रखें, पिए, जो भी दिल चाहता है उसको इस्तेमाल करें, आप देखेंगे कि उससे इंशाल्लाह खैर और बरकत होगी। बात वाज़े। जज़ाक अल्लाह खैर। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुक व अतूबु इलैक।